بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متر، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتاؤں، آج بھی اپنے کارکرم کا آرمبھ ہم قرآن مجید کی پوتر آیتوں کی تلاوت اور ان کے انواد سے کر رہے ہیں۔ آج اب سورہ واقعہ کی آتما کو شانتی پردان کرنے والی پہلی سے لے کر سولہویں آیتوں تک کی تلاوت اور انواد سنیں گے۔ قاری ہیں سورگیے محمد صدیق منشاوی۔
بسم الله الرحمن الرحيم إذا وقعت الواقعة ليس لوقعتها كاذبة خافضة رافعة إذا رجت الأرض رجا وبست الجبال بسا فكانت هباء منبثا وكنتم أزواجا ثلاثة فأصحاب الميمنة ما أصحاب الميمنة وأصحاب المشأمة ما أصحاب المشأمة والسابقون السابقون أولئك المقربون في جنات النعيم ثلة من الأولين وقليل من الآخرين على سرر موضونة متكئين عليها متقابلين صدق الله العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ جب وہ گھٹت ہونے والی مہان گھٹنا ارتھات قیامت گھٹ جائے گی اور اس کے گھٹت ہونے میں کچھ بھی جھوٹ نہیں، وہ گھٹنا الٹ پلٹ کر دینے والی ہوگی۔ اس سمے دھرتی کو بھوکمپ کے زبردست جھٹکے لگیں گے اور پہاڑ ٹوٹ کر چور چور ہو جائیں گے، تو وہ بکھری ہوئی دھول ہو کر رہ جائیں گے، اور تم لوگ تین پرکار کے ہو جاؤ گے، تو داہنے ہاتھ والے، اور کیا کہنا داہنے ہاتھ والوں کا، اور بائیں ہاتھ والے، اور کیسے دربھاگی ہوں گے بائیں ہاتھ والے، اور آگے بڑھ جانے والے تو آگے بڑھ جانے والے ہی ہیں، وہی اللہ کے نکٹ ورتی ہیں، وہ سورگ کے نعمت بھرے باغوں میں ہوں گے۔ اگلوں میں سے تو بہت سے ہوں گے اور کچھ پچھلوں میں سے بھی ہوں گے، جو موتی اور یاقوت جڑے تختوں پر ٹیک لگائے آمنے سامنے بیٹھے ہوں گے۔
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔ شروتاؤ، یہ پرسارن آپ شارٹ ویو میں 41 میٹر بینڈ برابر 7,445 کلو ہرٹس پر سن رہے ہیں۔ آج سوموار ہے، فروری کی 8، جمادی الثانی کی 25 اور بہمن کی 20 تاریخ۔ پروگرام میں پہلے آپ وشو سماچار سنیں گے، اس کے بعد راجنیتک چرچا پیش ہوگی، اس کے بعد سوتنتا پربھات کا وشیش پروگرام سنیں گے اور سبھا کا انتم پروگرام ہے وشو درپن۔ شروتاؤ، انسان کی سوچ کا انسان کے اوپر کیا اثر ہوتا ہے، اس چیز کو حضرت علیہ السلام نے بڑے ہی سندر ڈھنگ سے پیش کیا ہے۔ آپ فرماتے ہیں کہ اپنی سوچ کی اور سے ساودھان رہو کہ وہ بات چیت کا روپ اختیار کرتی ہے، اپنی بات چیت کی اور سے ساودھان رہو کہ وہ عادت کا روپ اختیار کرتی ہے، اپنی عادت کی اور سے ساودھان رہو کہ وہ چرتر کا روپ اختیار کرتی ہے، اپنے چرتر یا اپنے کردار کی اور سے ساودھان رہو کہ وہ ویکتتو کی بنیاد بنتی ہے، اور اپنے ویکتتو کی اور سے ساودھان رہو کہ وہی تمہارا بھوشیہ ہے۔ آپ فرماتے ہیں کہ ہے آدم کی اولاد، آنے والے کل کی چنتا نہ کر، کیونکہ اگر تیرے جیون کا ایک دن بھی باقی ہوگا تو تیرا پالنہار تیری روزی تیری آجیوی کا تجھ تک پہنچائے گا۔ ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir۔ واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098-9035065492۔ اور اب آپ وشو سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ ایران نے روس کے ساتھ مضبوط بھاگیداری پر بل دیا ہے۔ ایران نے بھارت کے اتراکھنڈ میں بھیانک آپدا پر سمویدنا پرکٹ کی ہے۔ چین کی بھارتیہ سرحد کے پاس سب سے بڑا ڈیم بنانے کی یوجنا ہے۔ بھرشٹاچار کے معاملے میں نیتن یاہو کے خلاف مقدمہ شروع ہو گیا ہے۔ اور اب آپ مریم مہردادی اور محمد علی گمی سے وستار سے سماچار سنیے۔
اسلامی گڑتنتر ایران کے سنسد سبھاپتی نے کہا کہ ایران اور روس کو مضبوط و نرنتر بھاگیداری کے چرن تک پہنچنا چاہیے، کیونکہ دونوں دیشوں کے بیچ شیتری و انتراشٹری استر پر بہت سی سمانتائیں ہیں۔ ایران کے سنسد سبھاپتی محمد باقر قالیباف نے اپنی پہلی ودیش یاترا کے دوران ماسکو میں ایرانی سنگٹھنوں کے پرمکھوں سے بھیٹ میں کہا کہ دونوں دیشوں کے بیچ شیتری و انتراشٹری استر پر بہت سی سمانتائیں ہیں، جس کی وجہ سے پرسپر سمبندھوں میں وستار کی اپار کھمتا ہے۔ قالیباف نے اسلامی کرانتی کے ورشٹھ نیتا کی اور سے ایران و روس کے سمبندھوں میں وستار پر بل دیے جانے کا الیکھ کیا اور کہا کہ ان کی روس یاترا کا سب سے مہتوپورن ادیش روسیوں کو بھروسہ دلانا ہے کہ تہران و ماسکو کے سمبندھ کسی بھی انتراشٹری گھٹنا سے پربھاوت نہیں ہوں گے۔
اسلامی گنتنتر ایران کے ودیش منتری نے کہا ہے کہ ہم جے سی پی او کے بارے میں پھر سے وارتا نہیں کریں گے۔ ودیش منتری جواد ظریف نے کہا ہے کہ پرمانو سمجھوتے کو انیہ کئی مدوں پر اسلامی گنتنتر ایران کی سہمتی نہ ہونے کے باوجود انتم روپ دیا گیا ہے اور اب اس بارے میں پھر سے کوئی بات چیت نہیں ہوگی۔ ودیش منتری جواد ظریف نے ٹی وی پر اپنے ایک انٹرویو میں کہا کہ ٹرمپ سرکار بنا کسی کارن اور قانونی چرنوں پر دھیان دیے بنا ہی سمجھوتے سے نکل گئی تھی اور یورپی دیشوں سہت کئی دیشوں کو پرمانو سمجھوتے کا الگھن کرنے پر پروتساہت کیا۔ ودیش منتری نے کہا کہ بائیڈن سرکار ابھی تک فیصلہ نہیں کر پائی ہے کہ اسے پرمانو سمجھوتے کے بارے میں کرنا کیا ہے۔
آئی آر ڈی سی کے چیف نے شیتر کے روڑی وادی شاسنوں کو زائونیوں کے ساتھ دوستی کے انجام کی اور سے سچیت کرتے ہوئے کہا ہے کہ انہوں نے جہاں قدم رکھا وہاں صرف تباہی ہوئی ہے۔ جنرل حسین سلامی نے شیتر کے روڑی وادی شاسنوں کو سمبودھت کرتے ہوئے کہا کہ زائونیوں کے ساتھ دوستی میں سیما سے آگے نہ بڑھیے، کیونکہ وہ اتنے منحوس ہیں کہ جہاں پہنچتے وہاں وناش کے سوا کچھ اور نتیجہ نہیں نکلتا۔ تسنیم نیوز کے مطابق جنرل حسین سلامی نے بندر عباس میں ایک سماروہ میں کہا کہ کرانتی کے ان 42 برسوں میں سبھی شیطانی طاقتیں ایکجٹ تھیں اور ایرانی راشٹر کے جیون کے سبھی آیاموں کو انہوں نے جنگ کا مورچہ بنا دیا۔ جنرل سلامی نے کہا کہ اتار چڑھاؤ بھرا اتہاس گزر گیا، چھوٹا تھا مگر بہت ہی سمردھ، اور اس اتہاس کے سبھی اتار چڑھاؤ میں پریہ ایرانی راشٹر اور اسلامی کرانتی کا ساتھ دینے والے انیہ راشٹر چمکے۔ انہوں نے اس بات پر بل دیتے ہوئے کہ دشمن کا نرنتر پیچھا کرنا چاہیے تاکہ وہ سنگٹھت نہ ہونے پائے، کہا کہ شیتر کے روڑیوادی شاسنوں کو سچیت کرتا ہوں کہ زائونی بہت منحوس ہیں، وہ جہاں بھی قدم رکھیں گے وہاں وناشی ہوگا۔ جنرل سلامی نے کہا کہ زائونیوں سے دوستی مسلمانوں سے دشمنی ہے، اور آپ زائونیوں سے دوستی میں سیما سے آگے نہ بڑھیے ورنہ مسلمان اپنے شاسکوں کے اس ویوہار کو برداشت نہیں کریں گے۔
بھارت کے اتراکھنڈ میں بھیانک آپدا پر اسلامی گنتنتر ایران نے سمویدنا پرکٹ کی ہے۔ بھارت کے اتراکھنڈ کے جوشی مٹھ میں رویوار صبح 10:30 بجے کے آس پاس نندا دیوی گلیشیئر کے پھٹنے کے کارن دھولی گنگا ندی میں وکرال باڑھ آ گئی تھی۔ اسلامی گنتنتر ایران کے ودیش منترالے کے پروکتا نے گلیشیئر پھٹنے کی آپدا پر بھارت کی سرکار اور اس دیش کی جنتا کے پرتی سمویدنا پرکٹ کی ہے۔ ودیش منترالے کے پروکتا سعید خطیب زادے نے اتری بھارت میں باڑھ اور اس میں دسیوں ناگرکوں کے مارے جانے پر شوک پرکٹ کرتے ہوئے بھارت کی سرکار اور جنتا وشیش کر پربھاوت پریواروں کے پرتی سمویدنا پرکٹ کی ہے۔ یاد رہے اس درگھٹنا میں ایک جل ودیوت پریوجنا پر کام کر رہے لگ بھگ 170 شرمک لاپتہ ہیں۔
بھارت نے افغانستان کی جنتا کے لیے COVID-19 ٹیکے کی پہلی کھیپ بھیجی ہے۔ افغانستان میں COVID-19 کا ٹیکہ سب سے پہلے ہیلتھ ورکرز اور ان بزرگوں کو لگے گا جو پرانی بیماری سے پیڑت ہیں۔ افغانستان کو بھارت سے ایسٹرا زینیکا کمپنی کے 500,000 COVID-19 کے ٹیکے کے ڈوز ملے ہیں، اسے سب سے پہلے بھارت نے ٹیکہ بھیجا ہے۔ افغانستان ورلڈ ہیلتھ آرگنائزیشن کی اجازت کا انتظار کر رہا ہے، جیسا کہ افغانستان کے کارواہک ہیلتھ منسٹر واحد مجروح نے رویوار کو کابل ایئرپورٹ پر پہلی کھیپ وصول کرتے ہوئے پترکاروں کو بتایا۔
مائکرو ویب بلاگنگ، شمع کیجیے گا، بھارت سرکار اور ٹویٹر کے بیچ وواد بڑھ گیا ہے۔ مائکرو ویب بلاگنگ ویب سائٹ ٹویٹر نے بھارت سرکار کی اور سے کسان آندولن سے سمبندھت ٹویٹ اور دوسری چیزیں شیئر کرنے والے کم سے کم 250 اکاؤنٹس بند کرنے کے نویدن کو رد کر دیا ہے۔ رائٹرز کے انوسار حالانکہ ٹویٹر نے بھارت سرکار کی اور سے نویدن پر فوری طور پر قدم اٹھاتے ہوئے درجنوں اکاؤنٹس بند کر دیے تھے، لیکن بعد میں اس نے سبھی اکاؤنٹس چالو کر دیے۔ سرکار کے نویدن کو نہ ماننے اور حال ہی میں بھارت میں ٹویٹر کے بڑے ادھیکاری کے استعفیٰ دینے کے بعد ٹویٹر اور بھارت سرکار کے بیچ مت بھید گہرے ہو گئے ہیں۔ بھارت سرکار چاہتی ہے کہ ٹویٹر ان اکاؤنٹس کو بھارتیہ سائبر اپرادھ قانون کے تحت بند کر دے جن کے بارے میں سرکار نے اسے ڈیٹا دیا تھا۔ شما کیجیے گا، سرکار نے اسے ڈیٹا دیا ہے۔ گورتلب ہے کہ ٹویٹر پر بھارت میں پچھلے سال نومبر سے کسانوں کے جاری آندولن کے سمبندھ میں کافی ڈیٹا اور جانکاریاں ساجھا کی جاتی ہیں اور بھارت میں ٹویٹر کے لاکھوں یوزرز ہیں۔ حال ہی میں مشہور امریکی گائیکا ریانا اور مشہور پریاورن کاریکرتا گریٹا تھنبرگ نے بھی کسانوں کے آندولن کے سمرتھن میں اور بھارت میں مانو ادھیکار کے الگھن پر ٹویٹ کیا تھا، جس پر بھارت سرکار کی بھویں تن گئی ہیں۔
چین نے ہمالیہ کے آنچل میں بھارتی سرحد کے پاس دنیا کا سب سے بڑا ڈیم بنانے کی یوجنا بنائی ہے۔ چین بھارتی سیما سے صرف 30 کلومیٹر دور دنیا کا سب سے بڑا بجلی کا ڈیم بنانے کی یوجنا رکھتا ہے۔ اے ایف پی کے مطابق پچھلے سال نومبر میں چین کے سرکاری میڈیا نے تبت کے سوادھین علاقے ٹی اے آر میں یارلنگ سانگپو ندی پر 60 گیگاواٹ کی کھمتا والا ڈیم بنانے کی یوجنا ساجھا کی تھی۔ 2060 تک کاربن فری ہونے کا لکش حاصل کرنے کے لیے بیجنگ نے تبت میں پن بجلی پریوجناؤں پر اپنی کوشش دگنی کر دی ہے۔ دوسری اور پریاورن ودوں اور مانوادھیکار گٹوں نے پن بجلی پریوجناؤں کی آلوچنا کی ہے۔ ادھر بھارت کے جل سنسادھن کے منترالے کے پروکتا نے کہا کہ بھارت برہم پتر ندی پر 10 گیگاواٹ بجلی کی پریوجنا کے ذریعے جواب دے گا۔
زہانی پردھان منتری بنیامین نتنیاہو نے اسی حالت میں عدالت میں جا کر اپنے خلاف بھرشٹاچار کے الزام کی صفائی دی، جب اسرائیل میں چناؤ سے 6 ہفتے پہلے ان کے خلاف مقدمے کی کارروائی نرنائک چرن میں داخل ہو گئی ہے۔ سوموار کو سنوائی کے دوران نتنیاہو کو اپنے اوپر لگے الزام کی صفائی دینی تھی، باقی کے 17 ثبوت اور گواہی پر کیندرت ہوں گے۔ COVID-19 کے احتیاطی اپائے کی وجہ سے سنوائی بادھت ہوئی۔ نتن یاہو پہلے زیونی پردھان منتری ہیں جن کے خلاف ستاکال کے دوران ہی مقدمہ چل رہا ہے. ان پر پچھلے سال انوچت تحفے لینے اور میڈیا کو ان کی سارتھک چھوی پیش کرنے کے بدلے میں نیامک سویدھا دینے کی کوشش کا الزام لگا ہے. 71 سال کے نتن یاہو نے عدالت میں اپنے خلاف الزام کو ہاسیاسپد و گھڑا ہوا بتایا. انہوں نے دعویٰ کیا کہ انہیں وچ ہنٹ کے تحت پھنسایا جا رہا ہے. ان کا سیدھا اشارہ اٹارنی جنرل اویخائی مینڈل لپٹل کی اور تھا جنہیں انہوں نے خود نیوکت کیا تھا.
امریکی سینہ کے لیے رسد پہنچانے والے قافلے کو عراق کے سامارا نگر میں نشانہ بنایا گیا. حالیہ دنوں میں اس پرکار کے کئی امریکی سینک قافلوں پر حملہ ہوا ہے. اس پرکار کے ادھکانش قافلے پرایا پشچمی عراق یا دکشنی عراق اور کویت کی سیما سے عراق میں داخل ہوتے ہیں. عراقی سنگٹھنوں نے پہلے ہی اعلان کر رکھا کہ امریکی سینکوں کو عراق سے باہر نکالنے کے لیے اس دیش کے پردھان منتری مصطفیٰ القاظمی کو دی گئی مہلت ختم ہو چکی ہے. عراقی جنتا اور بہت سے سنگٹھن امریکی آتنکوادی سینا کو اپنے دیش سے نکالے جانے کے اچھک ہیں اور اس دیش کی سنسد نے ان سینکوں کو دیش سے نکالنے کا قانون بھی منظور کیا ہے.
سعودی عرب کی عدالت نے ابھوتپورو قدم اٹھاتے ہوئے آیت اللہ شہید باقر انیمر کے بھتیجا علی انیمر کو دی جانے والی سزائے موت کو نرست کر دیا ہے. العالم ٹی وی چینل کی رپورٹ کے انوسار علی انیمر کے پتا محمد انیمر نے بتایا ہے کہ ریاض کی آتنکواد نرودک عدالت نے رویوار کو موت کی سزا نرست کر کے اس کی جگہ 10 سال قید کی سزا سنائی ہے. علی نمر کو اپنے چاچا اور سعودی عرب کے ورشٹھ دھرمگرو آیت اللہ انیمر کو موت کی سزا دیے جانے سے پہلے سن 2012 میں پوری پرانت میں سرکار ورودھی پردرشن میں بھاگ لینے کے آروپ میں گرفتار کر لیا گیا تھا. گرفتاری کے سمے ان کی آیو 17 سال کی تھی. بعد میں علی انیمر پر آتنکوادی سنگٹھنوں سے سمبندھ اور پولیس کرمیوں پر حملے کا آروپ بھی لگا دیا اور پھر انہیں موت کی سزا سنا دی گئی.
میانمار میں سینے سرکار نے لوگوں کو پردرشن کرنے پر خمیازہ بھگتنے کی دھمکی دی ہے. میانمار میں سینک سرکار کا تختہ الٹنے اور آنگ سان سوچی کی رہائی کے لیے پردرشن کرنے والوں کو سینے سرکار نے دھمکی دی ہے. میانمار میں فوج نے پچھلے ہفتے آنگ سان سوچی سہیت نیشنل لیگ فار ڈیموکریسی کے درجنوں نیتاؤں کو گرفتار کرتے ہوئے ایک دشک سے اس پارٹی کی جاری سرکار کا انت کر دیا جس کی انتراشٹری استر پر نندا ہو رہی ہے. اور اسی کے ساتھ سماچار سماپت ہوئے.
یہ تہران ہے اسلامی گنتنتر ایران کی آواز.
راجنیتک چرچا.
दोस्तों, राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित हैं कायम रिजवी का सलाम स्वीकार कीजिए. ईरान के संसद सभापति की रूस यात्रा, इराकियों द्वारा शहीद सुलेमानी के हथियारों को दंडित करने पर बल, सीरिया में इस्लामी क्रांति की सफलता के उपलक्ष्य में सम्मेलन और किसान आंदोलन के बारे में आज हम कार्यक्रम में विस्तार से चर्चा करेंगे. ईरान के संसद सभापति ने कहा है कि चीन तथा रूस जैसे ईरान के मित्र देशों से संबंधों को खराब करने के लिए षड्यंत्र रचे जा रहे हैं. सैयद अली दाराबी की रिपोर्ट पेश कर रहे हैं कमर अब्बास.
ईरान के संसद सभापति मोहम्मद बाकिर कालिबाफ अपनी पहली विदेश यात्रा पर रूस पहुंचे. रविवार की शाम रूसी संसद ड्यूमा की अंतर्राष्ट्रीय समिति के प्रमुख नेओनी डेस्लोस्की तथा रूस में ईरान के राजदूत काजिम जलाली ने मॉस्को में उनका स्वागत किया. पहले उन्होंने ईरानी संगठनों के प्रमुखों से मुलाकात की. ईरानी संसद सभापति ने राजदूत और ईरानी संगठनों के प्रमुखों की बातें सुनने के बाद एक बेहद महत्वपूर्ण बिंदु की ओर संकेत किया. उन्होंने कहा कि हम इसी शक्ति के साथ आगे बढ़ सकते हैं.
رو रूप हम कुदरत बोलो।
बाकिर कालीबाफ ने विदेश मंत्रालय के दृष्टिकोण में भी परिवर्तन की जरूरत पर जोर दिया। उन्होंने कहा कि बहरहाल विदेश मंत्रालय में सारे ही दूतावासों के बारे में हमारी नज़र प्रायः राजनीतिक सुरक्षा की थी और यह हमारी जरूरत भी थी और 20 वर्षों तक हमारी प्राथमिकता भी यही थी, लेकिन वास्तव में पिछले 15-20 वर्षों में अपने विदेश मंत्रालय में हमें अपने दृष्टिकोण को बदलना चाहिए था, हमें पूरी तरह से राजनीतिक आर्थिक हो जाना चाहिए था। संसद सभापति ने अपने संबोधन के दूसरे भाग में चीन तथा रूस जैसे ईरान के मित्र देशों के संबंधों को खराब करने के लिए तैयार किए गए षड्यंत्रों का उल्लेख किया। उन्होंने कहा कि आप देखिए कि कल जब मुझे पता चला कि मेरी यात्रा पक्की है तो इस यात्रा में श्रीमान पुतिन के लिए वरिष्ठ नेता का संदेश है, हमारी ये नीति आगे भी जारी रहेगी, ये स्पष्ट संदेश है। संसद सभापति ने कहा कि आप देखें कि पिछले 24 घंटों के दौरान कैसा शोर शराबा किया गया, ये एक स्पष्ट और सुनियोजित षड्यंत्र है जिसे व्यवहारिक नहीं होना चाहिए था। ईरान के संसद सभापति की इस यात्रा का मुख्य लक्ष्य ईरान और रूस के संबंधों के स्तर को अधिक बढ़ाना और परस्पर संबंधों में विस्तार बताया गया है। मॉस्को से IRIB के लिए सैयद अली दाराबी की रिपोर्ट।
और अब एक अन्य विषय। अधिकांश इराकी ये चाहते हैं कि शहीद सुलेमानी और शहीद अलमुहंदिस के हत्यारों को हर हालत में सजा दी जाए। जलाल खालिदी की रिपोर्ट को स्वर दे रहे हैं मोहम्मद मेहदी।
इराक की न्यायपालिका के प्रमुख फायक अज़ैद के आधिकारिक निमंत्रण पर ईरान की न्यायपालिका के प्रमुख हुज्जतुल इस्लाम वल मुस्लिमीन इब्राहिम रईसी बगदाद की यात्रा पर जा रहे हैं, जहां वे इराकी अधिकारियों के साथ कानूनी मुद्दों पर विचार विमर्श करेंगे। इस शिष्टमंडल की कार्यसूची में शहीद कासिम सुलेमानी और अबू मेहदी अल मुहंदिस की शहादत की घटना की समीक्षा भी शामिल है और इस काम को आगे बढ़ाने के लिए आपस में सहयोग करते हुए आवश्यक कार्रवाई की जाए। मैं आशा करता हूं कि ईरान की न्यायपालिका के प्रमुख श्रीमान रईसी की ये यात्रा इस्लामी गणतंत्र ईरान और इराक दोनों देशों के बीच संबंधों को मजबूत करने के लिए एक प्रभावी और रचनात्मक यात्रा सिद्ध होगी। शहीद कासिम सुलेमानी और शहीद अबू मेहदी अल मुहंदिस की शहादत के बारे में दोषियों को दंडित करने के मामले में ईरान और इराक दोनों के दृष्टिकोण समान हैं। इस आतंकवादी कार्रवाई में सभी अंतर्राष्ट्रीय नियमों को अनदेखा किया गया, इसके बावजूद इराक में कराए गए सर्वेक्षण दर्शाते हैं कि अधिकांश इराकी शहीद कासिम सुलेमानी और शहीद अबू मेहदी अल मुहंदिस को शहीद करने वालों को जरूर दंडित किए जाने के इच्छुक हैं। सारे विदेशी दबावों के बावजूद इराकी जनता अपने अधिकारों से पीछे नहीं हटेगी, वो उस समय तक शांत नहीं बैठेगी जब तक प्रतिरोध के कमांडरों के हथियारों को कड़ा दंड न दिया जाए। इससे पहले बगदाद की एक अदालत ने इराक के आपराधिक कानूनों के अनुच्छेद 406 के आधार पर ट्रंप की गिरफ्तारी का आदेश जारी किया था। इराकी विशेषज्ञों के अनुसार ईरान की न्यायपालिका के प्रमुख रईसी की इराक यात्रा दो राष्ट्रों के उन दुश्मनों के विरुद्ध कानूनी कार्यवाही के लिए एक नया रास्ता निकाल सकती है जिन्होंने शहीद कासिम सुलेमानी और अबू मेहदी अल मुहंदिस की शहादत में महत्वपूर्ण भूमिका निभाई है। बगदाद से IRIB के लिए जलाल खालिदी की रिपोर्ट।
सीरिया की राजधानी दमिश्क में ईरान की इस्लामी क्रांति की सफलता के उपलक्ष्य में विभिन्न प्रकार के कार्यक्रम आयोजित किए जा रहे हैं। दमिश्क से एसाम हिलाली की रिपोर्ट का ब्यौरा दे रहे हैं रविश जैदी।
ईरान की इस्लामी क्रांति की सफलता के उपलक्ष्य में प्रतिरोध और वैज्ञानिक प्रगति के मार्ग में 42 साल शीर्षक के अंतर्गत सीरिया में एक कॉन्फ्रेंस का आयोजन हुआ। इस्लामी क्रांति का संदेश हमेशा ही राष्ट्रों का सम्मान और क्षेत्रीय राष्ट्रों का स्वावलंबन रहा है। इस सम्मेलन में वक्ताओं ने फरवरी 1979 में ईरान की इस्लामी क्रांति की सफलता को इतिहास का अहम मोड़ बताया है। इस्लामी ईरान ज़ायोनिज्म तथा विस्तारवाद के मुकाबले में प्रतिरोध की पाठशाला का संस्थापक है। इस विचारधारा के शेरों ने अमरीकियों और ज़ायोनियों की हवा निकाल दी है। इस अवसर पर फिलिस्तीनी प्रतिरोध गुटों के प्रवक्ता ने कहा कि अगर ईरान का समर्थन नहीं होता तो फिलिस्तीन का भविष्य डामाडोल हो चुका होता। उन अवसरों पर जब सऊदी अरब और मिस्र ने फिलिस्तीनियों को मझधार में छोड़ दिया तो उस समय ईरान ही था जिसने प्रतिरोधकर्ताओं का हर तरह से समर्थन किया। इस समय प्रतिरोधकर्ताओं की मिसाइल क्षमता ईरान की शक्ति का परिचायक है। इस्लामी गणतंत्र ईरान में वैज्ञानिक विकास के बारे में दमिश्क विश्वविद्यालय के इन्फॉर्मेटिक डिपार्टमेंट के डीन ने इस बारे में विस्तार से बताते हुए कहा, इस्लामी क्रांति को आए 42 वर्ष हो चुके हैं। वैज्ञानिक प्रगति के हिसाब से ये बहुत कम समय है, किंतु इन 4 दशकों में ईरान विश्व में वैज्ञानिक क्षेत्र में प्रगति करने वाले देशों की सूची में पहुंच चुका है। वरिष्ठ नेतृत्व में ईरानी वैज्ञानिकों ने ईश्वर पर भरोसा करते हुए सफलताएं हासिल की हैं। सीरिया के बुद्धिजीवियों का ये कहना था कि पिछले 4 दशकों के दौरान ईरान ने आत्मनिर्भरता और स्वावलंबन के मार्ग पर जो कदम बढ़ाया वो क्षेत्रीय राष्ट्रों के लिए बहुत आश्चर्य की बात है। इस सम्मेलन में भाग लेने वाले वक्ताओं के अनुसार अब ये क्षेत्र की जनता की मांग बन चुका है ताकि सरकारें इस्लामी गणतंत्र ईरान के मार्ग पर आगे कदम बढ़ाएं। दमिश्क से IRIB के लिए हिसाम हिलाली की रिपोर्ट।
और श्रोताओं, अब रुख करते हैं हम भारत का। भारत के प्रधानमंत्री ने किसानों से आंदोलन वापस लेने की फिर मांग की है। नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
नए कृषि कानूनों के विरुद्ध जहां दिल्ली की सीमाओं पर किसानों का विरोध प्रदर्शन जारी है और किसान इन कानूनों को वापस लेने की निरंतर मांग कर रहे हैं, वहीं सरकार भी इस मुद्दे पर अपने रुख से पीछे हटने को तैयार नहीं है। प्रधानमंत्री नरेंद्र मोदी ने आज राज्यसभा में अपने भाषण में कृषि कानून को जरूरी बताया और कहा कि इन्हें लागू करने का यही सही समय है।
मैं विश्वास दिलाता हूं कि मंडियां अधिक आधुनिक बने, अधिक प्रतिस्पर्धी होगी। इस बार बजट में भी उसके लिए हमने प्रावधान किया है। इतना ही नहीं, MSP है, MSP था, MSP रहेगा।
उधर कृषि कानूनों के विरुद्ध दिल्ली की सीमाओं पर किसानों के विरोध प्रदर्शन आज 75वें दिन भी जारी रहे और किसान इन कानूनों को वापस लेने और MSP पर कानून बनाने की अपनी मांगों से पीछे हटने को तैयार नहीं है।
जब तक सरकार नहीं मानेगी, चाहे 2 साल में माने या साल में माने, ये गति विरोध तो बना ही रहेगा। हम तो तीनों कानून वापस और MSP की गारंटी जब तक नहीं सरकार देगी हम नहीं उठेंगे यहाँ से।
कि जब देश की आज़ादी हमको मिली थी तो कई लोगों के परिवार के लोग भी चले गए थे, कई लोगों ने शहीद भी हुए थे और कई लोगों ने आहुतियाँ दी थी। उसी तरह का ये आज आंदोलन हो रहा है किसानों के हक में, तो मेरा उनसे हाथ जोड़कर प्रार्थना है कि वो जो भी कठिनाई हो रही है उसे सहन करें, जिससे कि हमारे किसानों का भला हो सके, देश का भला हो सके।
अगर कमी नहीं थी तो संशोधन करने के लिए क्यों कह दिया उन्होंने? संशोधन किस चीज का नाम है? संशोधन उसी का तो नाम है, जो गलतियां हैं हम उन्हें सुधार लेंगे।
केंद्र सरकार अब तक इन नए कृषि कानूनों में सुधार की पेशकश करती रही है, लेकिन किसानों का कहना है कि सुधार गलती की होती है। यदि कानून गलत है तो सरकार इन्हें वापस लेने से क्यों घबरा रही है? किसान कृषि कानूनों को लेकर सरकार और किसान यूनियनों के बीच जारी गतिरोध के लिए केंद्र सरकार को जिम्मेदार मानते हैं और उनका कहना है कि कृषि कानून बनाने से पहले सरकार को किसानों को विश्वास में लेना चाहिए था। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। यह रेडियो तेहरान की हिंदी सेवा है। अभी आपने राजनीतिक चर्चा का दैनिक कार्यक्रम सुना और अब आप सुनेंगे साप्ताहिक कार्यक्रम विश्व दर्पण। लेकिन पहले पेश है स्वतंत्रता प्रभात का विशेष कार्यक्रम।
स्वतंत्रता प्रभात।
स्वतंत्रता प्रभात की एक अन्य कड़ी के साथ आपकी सेवा में हाजिर हैं। मरियम हैदादी और मोहम्मद मेहदी का सलाम स्वीकार करें। आज हम ईरान पर अन्यायपूर्ण प्रतिबंध पर चर्चा करेंगे।
ईरानी जनता के लिए प्रतिबंध एक जाना पहचाना शब्द है। यह वही राष्ट्र है जिसने इमाम खुमैनी की अगुवाई में तानाशाही व्यवस्था के खिलाफ आंदोलन चलाया और सफलता प्राप्त करके इस्लामी गणतंत्र व्यवस्था की आधारशिला रखी, जिसने न पूरब न पश्चिम का नारा दिया और इस तरह से सभी साम्राज्यवादी शक्तियों के सामने यह ऐलान कर दिया, पूरब व पश्चिम की शक्तियों पर निर्भर रहे बिना भी देश अपने युवाओं के संकल्प से फल फूल सकता है और अपने पैरों पर खड़ा हो सकता है।
ईरान की इस्लामी क्रांति को खून देकर सफलता तक पहुंचाने वाले ईरानी जनता को आरंभ से ही अमेरिकी शत्रुता का सामना रहा है। ये दुश्मनी कई तरह से नजर आई, कभी प्रतिबंध के रूप में तो कभी धमकी और कभी साजिश के रूप में। ईरान में जासूसी का अड्डा बन जाने वाले अमेरिकी दूतावास पर कब्जा करने के बाद से ही प्रतिबंधों के रूप में ईरान पर अमेरिकी दबाव आरंभ हो गया। ईरान की इस्लामी व्यवस्था के खिलाफ अपने अंतिम ठिकाने से भी वंचित हो जाने के बाद अमेरिका ने क्रांति की राह में बाधा डालने के लिए प्रतिबंधों का सहारा लिया। ईरान में इस्लामी क्रांति की सफलता के बाद से लेकर अब तक अमेरिका ने अपने मित्रों और घटकों की मदद से ईरान के खिलाफ बेहद कड़े प्रतिबंध लगाए ताकि ईरान की क्रांति के प्रभाव को रोक सके और ईरानी जनता के संकल्प को कमजोर कर सके, मगर उसे सफलता नहीं मिली।
ईरान के खिलाफ प्रतिबंध ईरान को झुकाने के लिए लगाए गए हैं ताकि इस तरह से ईरान अमेरिका की बात मानने पर मजबूर हो जाए। इसके लिए अमेरिका ने हर तरफ से हार मानने के बाद ईरान की अर्थव्यवस्था को निशाना बनाया और अमेरिकियों के शब्दों में ईरानी अर्थव्यवस्था को पंगु बनाने की पूरी कोशिश की।
इस्लामी गणतंत्र ईरान के खिलाफ अमेरिकी प्रतिबंध तो क्रांति के आरंभिक वर्षों से ही आरंभ हो गए थे, लेकिन जब ईरान ने शांतिपूर्ण परमाणु ऊर्जा हासिल की तो ये प्रतिबंध और बढ़ गए। ईरान के खिलाफ लगने वाले प्रतिबंधों को चार हिस्सों में बांटा जाता है। सुरक्षा परिषद की ओर से लगाए गए प्रतिबंध, यूरोपीय संघ के प्रतिबंध, अमेरिकी सरकार तथा अन्य देशों की ओर से एक पक्षीय रूप से लगाए गए प्रतिबंध और अमेरिकी कांग्रेस द्वारा लगाए गए प्रतिबंध। लेकिन सच्चाई ये है कि इन सभी प्रकार के प्रतिबंधों के पीछे कहीं न कहीं अमेरिकी सरकार की भूमिका जरूर होती है। विशेषज्ञों का कहना है कि अमेरिकी प्रतिबंधों ने ईरान के परमाणु कार्यक्रम पर सीमित प्रभाव डाला है। इसके साथ ही प्रतिबंधों ने ईरान के आर्थिक विकास को प्रभावित किया है और विदेशी पूंजी निवेश कम हुआ है। लेकिन इन प्रतिबंधों का एक बहुत बड़ा फायदा यह हुआ कि ईरानी राष्ट्र आत्मनिर्भर हो गया और प्रतिरोधक अर्थव्यवस्था को विकसित किया गया।
प्रतिबंधों से समस्या पैदा तो हुई, लेकिन ईरानी राष्ट्र ने यह सिद्ध कर दिया कि अगर राष्ट्र को अपनी क्षमताओं पर भरोसा हो तो वो निश्चित रूप से देश के विकास की राह खोज लेता है। ईरानी राष्ट्र ने भी अपने विकास और आत्मनिर्भरता का रास्ता तलाश कर लिया और इस राह में उसने बड़ी बड़ी उपलब्धियाँ अर्जित की। आज गत 3 दशकों के दौरान ज्ञान विज्ञान, तकनीक, उद्योग और सैन्य चिकित्सा के क्षेत्र में ईरान का विकास किसी से छिपा नहीं है। यह निश्चित रूप से ईरान के लिए गर्व की बात है कि उसने ये सारी उपलब्धियां प्रतिबंधों के दौर में हासिल की हैं।
اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنہ اس بارے میں کہتے ہیں کہ ہمارے دیش پر اتنے سارے پرتیبندھ لگا دیے گئے ہیں، ارتھ ویوستھا کے سبھی چھیتر میں پرتیبندھ لگانے کی کوشش کی گئی۔ ان کا مقصد یہ تھا کہ ایرانی راشٹر گھٹنے ٹیک دے، پوری ویوستھا گھٹنے ٹیک دے، لیکن ایران کی اسلامی ویوستھا نے آپ جنتا کی سوجھ بوجھ اور سنیم کے بل پر اس پرکار کے وچار رکھنے والے سبھی راجنیتاؤں کو گھٹنے ٹیکنے پر مجبور کر دیا اور ان کی نیتیوں کو وفل بنا دیا۔ ہم نے سبھی پرتیبندھوں کو اوسروں میں بدلنے میں سفلتا پراپت کی۔ یہی پرتیبندھ اس بات کا کارن بنے کہ ہم کھوج و آوشکار کے چھیتر میں آگے بڑھیں، اور وہ بھی اس طرح سے کہ اس تک چھیتر کے کئی دیش کئی برسوں کی محنت کے بعد بھی نہیں پہنچ پائے ہیں۔
दोस्तों, उम्मीद सैटेलाइट का निर्माण और उसका प्रक्षेपण, क्लोनिंग की तकनीक, स्टेम सेल्स, सैन्य उपकरण, विशेषकर मिसाइलों का निर्माण, डीजल ईंधन की तकनीक, परमाणु ऊर्जा और ईंधन की तकनीक, अंग विशेषकर हृदय का प्रतिरोपण तथा नैनो तकनीक तक पहुंच से पूरी दुनिया में वैज्ञानिक क्षेत्र में ईरान का नाम हुआ है। इनमें से कई क्षेत्रों में तो ईरान पूरी दुनिया के पहले नंबर के 10 देशों में भी शामिल है। इस प्रकार की तरक्की से ये साबित होता है कि बुद्धिजीवियों, वैज्ञानिकों और चिकित्सा विशेषज्ञों के संकल्प की वजह से ईरान बड़ी तेज़ी के साथ विकास के मार्ग पर अग्रसर है, और अर्थव्यवस्था को ठप कर देने वाले प्रतिबंध ईरानी वैज्ञानिकों के संकल्प को कमज़ोर नहीं कर पाए। यही नहीं बल्कि इससे उनके दिल में आशा और उत्साह बढ़ गया। आज ईरान ज्ञान विज्ञान के विभिन्न क्षेत्रों में अपनी तकनीक रखता है और उसने रक्षा क्षेत्र में गौरवशाली काम किए हैं। नैनो तकनीक और चिकित्सा क्षेत्र में उसकी उपयोगिता कोरोना काल में अधिक स्पष्ट होकर सामने आई। इस काल में ईरान देश के लिए ज़रूरी चीज़ें स्वयं ही बनाने में सफल रहा। इस समय भी कोरोना का वैक्सीन बन रहा है जो ह्यूमन ट्रायल के चरण तक पहुँच गया है, और अधिकारियों ने बताया कि इस क्षेत्र में अच्छी खबरें हैं।
ایران کے راشٹرپتی ڈاکٹر حسن روحانی نے ایرانی ویگیانکوں کی اپلبدھیوں کے بارے میں کہا ہے کہ دیش کے یوا ویگیانکوں میں کرانتی، راشٹری اور اسلامی بھاونا نے نینو، بایولوجیکل اور پرمانو چھیتروں سہت وبھن وشیوں میں ایران کے وکاس میں مہتوپورن بھومیکا نبھائی ہے، اور ہمیں اس بھومیکا کو اور ادھک بڑھانا چاہیے۔ جو راشٹر وکاس کا پتھ چنتا ہے اس کے لیے پرتیبندھ بادھا نہیں بلکہ ادھک پریاس کا ایک اوسر ہوتا ہے۔ حالیہ رپورٹوں کے انوسار دیش کے نینو بورڈ کے پرمکھ نے بتایا ہے کہ ایران نے سن 2019 میں نینو تکنیک کے وشے پر 12,000 سے ادھک لیکھ پرکاشت کر کے 97 نمبر سے چوتھے تک چھلانگ لگائی ہے، اور آج ایران دنیا کے ان 7 دیشوں میں شامل ہے جو نینو کے ماپدنڈوں کا نردھارن کرتے ہیں۔ اسی پرکار ایرانی ویگیانکوں نے سن 2019 میں نینو کے چھیتر میں 260 آوشکار رجسٹر کرائے جو سن 2001 میں ماتر 2 تھے۔
ईरानी वैज्ञानिक जिस प्रकार से आधुनिक सैन्य उपकरण बना रहे हैं वो भी किसी से छिपा नहीं है। वैसे ईरान ने बारंबार ये ऐलान किया कि आधुनिक सैन्य उपकरण बनाने का उनका मकसद अपने देश की रक्षा के अलावा कुछ नहीं है, और ईरान किसी भी दशा में युद्ध आरंभ करने वाला नहीं बनेगा। अभी कुछ दिनों पहले की बात है कि ईरान ने एक युद्धाभ्यास में बैलिस्टिक मिसाइल का परीक्षण किया जिसने हिंद महासागर में एक युद्धपोत की डमी को सफलता के साथ ध्वस्त कर दिया। ईरान ने इस प्रकार से अपनी प्रतिरक्षा शक्ति का प्रदर्शन किया।
परमाणु तकनीक में भी ईरान काफी आगे है। ईरान ने यूरेनियम मेटल बनाने की तैयारी शुरू कर दी है। वियना में अंतर्राष्ट्रीय संगठनों में ईरान के प्रतिनिधि काजिम करीबाबादी ने कहा है कि तेहरान के रिसर्च रिएक्टर के लिए अधिक ईंधन की तैयारी का काम शुरू हो गया है और ये काम तीन चरणों में होगा, जिसके पहले चरण में यूरेनियम से यूरेनियम मेटल बनाना है। उन्होंने कहा कि इसकी जानकारी 2 साल पहले ही IAEA को दी जा चुकी है और इस सफलता के बाद ईरान आधुनिक ईंधन बनाने वाले विकसित देशों की सूची में आ जाएगा।
ईरान के क्रांतिकारी युवाओं ने वरिष्ठ नेता के मार्गदर्शन में ये साबित कर दिया कि न केवल ये कि वो प्रतिबंधों से नहीं डरते बल्कि देश को शक्तिशाली बनाकर प्रतिबंधों को भी प्रभावहीन बनाने की तैयारी कर रहे हैं। वरिष्ठ नेता इस बारे में कहते हैं कि प्रतिबंधों का निश्चित रूप से समाधान किया जा सकता है लेकिन उसका समाधान पीछे हटना नहीं है। प्रतिबंधों का समाधान केवल और केवल राष्ट्रीय क्षमताओं पर भरोसा है। हमें क्षमता को सुरक्षित रखना चाहिए, नई नई क्षमताओं की खोज करना चाहिए क्योंकि निश्चित रूप से हमारे देश में क्षमता बहुत अधिक है। हमें इन क्षमताओं पर भरोसा करना चाहिए और उनका सदुपयोग करना चाहिए। हमें अपने युवाओं को मैदान में लाना चाहिए तथा प्रतिरोध अर्थव्यवस्था के मूल सिद्धांतों अर्थात विदेशों पर निर्भरता का अंत और निर्भरता की नीति को लागू करना चाहिए। इसी के साथ हमारी ये चर्चा यहीं पर समाप्त होती है। अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। विश्व दर्पण। दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। रविश जैदी का सलाम स्वीकार कीजिए। आज हम बात करेंगे एरोस्पेस साइंस में ईरान के सफर की। आशा है कि हमारा कार्यक्रम आपको पसंद आएगा। हमारे साथ बने रहें। दोस्तों, दुनिया की इस महत्वपूर्ण साइंस के क्षेत्र में ईरान के सफर का महत्वपूर्ण पड़ाव सफीर रॉकेट से उम्मीद नाम के सैटेलाइट का अंतरिक्ष में स्थापित किया जाना था। ईरान को ये कामयाबी 2 फरवरी 2009 को मिली थी।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, ला हौल वला कुव्वता इल्ला बिल्लाह अल-अलीयुल अज़ीम। پرتاب اولین ماهواره بر حامل ماهواره جمهوری اسلامی ایران تقدیم به آقا امام زمان عجل الله تعالی فرجه الشریف و نائب برحقش و امت شهید پرور ایران.
شمارش معکوس 10 9 8 7 6 5 4 3 2 1. آتش.
इस
बड़ी सफलता को यादगार बनाने के लिए ईरान ने ईरानी कैलेंडर के 11वें महीने बहमन की 14 तारीख को राष्ट्रीय अंतरिक्ष उद्योग दिवस घोषित कर दिया, जो 2 फरवरी को पड़ा था। इस साल भी यानी 2021 में फरवरी महीने के शुरू होते ही ईरान ने एरोस्पेस तकनीक के क्षेत्र में एक बड़ा कदम उठाया और जुलजना नाम का सैटेलाइट कैरियर रॉकेट अंतरिक्ष में लॉन्च किया।
لا حول ولا قوة الا بالله العلي العظيم فرایند اولین پرتاب تحقیقاتی ماهواره بر ترکیبی زلجنا با هدف آزمون زیر مداری و با رمز مقدس یا فاطمه الزهرا و با نغمه الله اکبر الله اکبر الله اکبر شمارش معکوس 10 9 8 7 5 4 3 2 1 فرمان سکو 1 2 3 4 5 6 7 8 9 10 آتش.
लगभग एक साल पहले की बात है कि ईरान ने जफर एक नामक सैटेलाइट को अंतरिक्ष में ले जाने के लिए डिजाइन किए गए सीमुर्ग नामक रॉकेट के परीक्षण के बाद जो पूरी तरह कामयाब नहीं हो सका था, ये ऐलान किया था कि जुलजना नाम के नए सैटेलाइट कैरियर पर काम किया जा रहा है। उस वक्त बताया गया था कि जुलजना रॉकेट नाहिद एक सैटेलाइट को लेकर अंतरिक्ष में जाएगा। उस समय ये महत्वपूर्ण ऐलान किया गया था कि जुलजना रॉकेट ठोस ईंधन से चलने वाले प्रोपेलर से युक्त हो। रक्षा मंत्री जनरल अमीर हातमी ने बताया कि ईरान ठोस ईंधन से चलने वाले सैटेलाइट कैरियर रॉकेट पर काम कर रहा है, जो 200 से 250 किलोग्राम तक का वजन अपने साथ ले जा सकता है। रक्षा मंत्री जनरल अमीर हातमी इस बारे में बताते हुए कहते हैं,
ما در پرتاب قبلی تقریبا بیش از 95% اهدافمون رو محقق کردیم، یعنی ارتفاع مداری 540 کیلومتر رو تثبیت کردیم.
उन्होंने कहा कि इससे पहले वाले परीक्षण में हमें 95% की कामयाबी मिली थी, लेकिन इस बार हम अपने लक्ष्य को पाने में पूरी तरह सफल हो गए हैं। सफीर एक के कैरियर की तुलना में अगर जुलजना की भार वहन शक्ति देखी जाए तो इसमें दुगनी वृद्धि हुई है। जुलजना रॉकेट 3 चरणों में अपनी उड़ान पूरी करता है। पहले के 2 चरण ठोस ईंधन से और तीसरा व आखिरी चरण तरल ईंधन से पूरा करता है। जुलजना की 3 अनुसंधानिक लॉन्चिंग की जानी थी, जिनमें एक लॉन्चिंग पूरी हो गई, जबकि 1 से 1.5 साल के भीतर शेष 2 लॉन्चिंग पूरी की जाएगी। 25.5 मीटर लंबे और 52 टन वजनी रॉकेट को डिजाइन करने का उद्देश्य 500 किलोमीटर की ऊंचाई पर 220 किलोग्राम के सैटेलाइट को स्थापित करना है। इस तरह ये रॉकेट ईरान के इससे बड़े और वजनी रॉकेट सीमुर्ग से काफी करीब है, जो 250 से 350 किलो वजनी वस्तु 500 किलोमीटर की ऊंचाई पर स्थापित कर सकता है। सीमुर्ग की तरह जुलजना सैटेलाइट कैरियर में भी ये क्षमता है कि वो एक बड़ा सैटेलाइट या 20 किलोग्राम वजनी 10 सैटेलाइट एक साथ ऑर्बिट में स्थापित कर सकता है। जुलजना सैटेलाइट कैरियर रॉकेट एक बड़ा लक्ष्य सूर्य की कक्षा तक पहुँचना भी है। जुलजना रॉकेट की सफल लॉन्चिंग खास अंदाज में की गई। लॉन्चिंग के समय नेशनल टीवी चैनल पर राष्ट्रीय गीत भी प्रसारित किए गए।
صوب اقتداری برقرار و صبوری با شکوه با سلامت تو همیشه پایداری صوب اقتداری برقرار و صبوری با شکوه با سلامت تو همیشه پایداری وطنم پاره تنم ای زادگاه و میهنم بر خاک تو بوسه میزنم ای ایران
रक्षा मंत्रालय में एरोस्पेस विभाग के प्रवक्ता सैयद अहमद हुसैनी ने रॉकेट की विशेषताओं के बारे में बताते हुए कहा कि सबसे शक्तिशाली ईंधन यानी सॉलिड ईंधन की तकनीक हासिल करके ईरान ने बड़ी उपलब्धि दर्ज की है। सैयद अहमद हुसैनी ने बताया
محور که امروز رونمایی شد محور جدیدیه که با استفاده از فناوری سوخت جامد بر اولین بار در مراحل اولیه در واقع پرتاب شد. این پرتاب یک پرتاب تحقیقاتی با هدف تست زیرمداری ماهواره بر بود و ما تونستیم قوی ترین موتور سوخت جامد رو که تو این حوزه استفاده شد سهی گذاری کنیم و انشالله تو مسیر تستای تحقیقاتی مراحل بعدی هم به ترتیب پیش خواهد رفت.
उन्होंने बताया कि हमारी सैटेलाइट कैरियर के साथ साथ उपग्रहों के क्षेत्र में भी समानांतर परियोजनाएं चल रही हैं। ईरान की इस अंतरिक्ष सफलता की खबरें पूरे विश्व के मीडिया में फैल गईं। अल जजीरा ने इस घटना की विस्तार से कवरेज की। अल जजीरा टीवी के एंकर ने अपनी कवरेज में कहा कि ईरान ने जुलजना नामक उपग्रह रॉकेट के सफल परीक्षण की घोषणा की है।
اعلن تهران عن اجراء تجربه وصفتها بالناجحه على صاروخ حامل للاقمار الصناعيه اطلقت عليه اسم ذوالجناح.
इसी तरह अल मयादीन टीवी ने भी इस न्यूज को कवरेज देते हुए इसे ईरानी राष्ट्र के विज्ञान के क्षेत्र में बड़ी उपलब्धि बताई है।
صاروخ ذوالجناح الناقل للقمر الاصطناعي ولاغراض
तुर्की के TRT टीवी ने भी जुलजना रॉकेट की सफल लॉन्चिंग की तस्वीरों को प्रकाशित करते हुए इस बारे में बात की है। यू न्यूज ने भी ईरान के जुलजना रॉकेट की सफल लॉन्चिंग की खबरों को प्रमुखता से दिखाया है। यमन के जन आंदोलन अंसारुल्लाह से जुड़े एक वरिष्ठ राजनीतिक टीकाकार अहमद आयज अहमद ने भी अपने ट्विटर अकाउंट पर जुलजना रॉकेट की तस्वीरों को शेयर करते हुए लिखा है कि ये दुनिया के सामने ईरान की ताकत का प्रदर्शन है। अल मसीरा टीवी ने जुलजना रॉकेट की सफल लॉन्चिंग पर व्यापकता से उसकी कवरेज देते हुए कहा है कि ईरानी राष्ट्र ने सफलतापूर्ण इस्लामी क्रांति की 42वीं वर्षगांठ पर विज्ञान के क्षेत्र में उसके द्वारा लगाई गई लंबी छलांग का प्रदर्शन किया है।
ذوالجناح المخصص لحمل الأقمار الصناعية إلى الفضاء في إنجاز علمي جديد لإيران في المجال الفضائي. كشف عن صاروخ ذوالجناح يأتي بمناسبة الذكرى السنوية 42.
यह तो विज्ञान का एक महत्वपूर्ण क्षेत्र है जिसमें ईरान बड़ी मेहनत से अपना सफर तय कर रहा है। ईरान को सामान्य से ज्यादा मेहनत इसलिए करनी पड़ रही है कि अमेरिका ने ईरान पर कई दशकों से प्रतिबंध लगा रखे हैं। यही नहीं, अगर कोई देश या संस्था ईरान के साथ सहयोग करे तो उस पर भी अमेरिका प्रतिबंधों की लाठी लेकर दौड़ पड़ता है। अमेरिका से यह नहीं देखा जा रहा है कि ईरान इस तेज गति से विकास कर रहा है, क्योंकि ईरान के विकास का सीधा संदेश यह है कि अमेरिका के प्रतिबंध बेअसर हो गए हैं। इससे दूसरे देशों को भी हिम्मत मिलेगी कि अमेरिका की धमकियों को आसानी से नजरअंदाज कर सकें। अमेरिका को ईरान की वैज्ञानिक तरक्की में केवल यही एक आयाम नजर आता है कि ईरान की मिसाइल ताकत तेजी से बढ़ती जा रही है, अतः दुनिया के देशों के लिए खतरा बढ़ रहा है। जहां तक अमेरिका की चिंता की बात है तो ईरान ने यह साबित किया है कि उसे इस चिंता की कोई चिंता नहीं है, क्योंकि अगर ईरान अमेरिका की चिंता दूर करने के चक्कर में पड़े तो पहली बात तो यह है कि अमेरिका की चिंता कभी दूर नहीं होगी, बल्कि अलग अलग बहानों से फिर जन्म लेगी। और दूसरी बात यह है कि अमेरिका की चिंता दूर करने का सीधा मतलब राष्ट्रीय हितों को नजरअंदाज करना है, और ईरान की इस्लामी लोकतांत्रिक व्यवस्था ये काम हरगिज नहीं कर सकती है। ईरान की सशस्त्र सेना के जनरल स्टाफ के प्रमुख जनरल बाकरी ने साफ साफ कहा है कि हमारा देश विशेष रूप से रक्षा के क्षेत्र में सैटेलाइट कैरियर रॉकेट लॉन्च करने की दिशा में भारी सफलताएं हासिल कर रहा है। ईरान का रक्षा विभाग यूनिवर्सिटियों और प्रयोगशालाओं से बहुत करीबी सहयोग कर रहा है, और इसी संदर्भ में जुलजना की लॉन्चिंग की गई है और वो अपने निर्धारित ऑर्बिट में پہنچا ہے. جنرل باقری نے بتایا،
کشور ما و به خصوص بخش دفاع و حمدالله پیشرفت قابل توجهی در مسئله ماهواره برها دارن و یک همکاری تنگاتنگ بخش نیروهای مسلح و دانشگاه ها و پژوهشگاه ها و شرکت های دانش بنیان بخش کشوری برای این موضوع در جریان هست.
زلجنہ نام دراصل اسلامی اتہاس کے انوسار امام حسین علیہ السلام کے گھوڑے کے نام سے لیا گیا ہے، جس پر سوار ہو کر امام حسین علیہ السلام نے کربلا کا مہا مقابلہ سر کیا تھا. ایران اپنی اسلامی کرانتی کی 42ویں ورشگانٹھ منا رہا ہے اور ہر سال کرانتی کی وجے کی ورشگانٹھ پر سبھی کھیتروں میں ایران کی اپلبدھیوں کو سامنے لایا جاتا ہے. ایران کٹھن سنگھرش سے استھائی سفلتائیں اور وکاس حاصل کرنے کا ادھارن بنتا جا رہا ہے. یہ ہر سال اور وشیش روپ سے اسلامی کرانتی کی سفلتا کی ورشگانٹھ پر ثابت ہوتا ہے. دوستو، کاریکرم کا سمے اب یہیں سماپت ہوتا ہے. ہمیں اجازت دیجیے. خدا حافظ.
श्रोताओं, सभा के अंत में मुख्य समाचारों का सारांश एक बार फिर पेश है. इस्लामी गणतंत्र ईरान ने रूस के साथ मजबूत भागीदारी पर बल दिया है. इस्लामी गणतंत्र ईरान ने भारत के उत्तराखंड में भयानक आपदा पर संवेदना प्रकट की है और कहा है कि इस कठिन घड़ी में वो भारत के साथ खड़ा है. चीन की भारतीय सरहद के पास सबसे बड़ा डैम बनाने की योजना है اور بھرشٹاچار کے معاملے میں زائونی پردھان منتری بنیامین نتنیاہو کے خلاف مقدمہ شروع ہو گیا ہے. آشا ہے سبھا کے پروگرام آپ کو پسند آئے ہوں گے. پروگرام کے بارے میں آپ اپنے وچار ہمارے ای میل آئی ڈی پہ بھیج سکتے ہیں. ہمارا ای میل آئی ڈی ہے hindi@ws.irib.ir. ہماری ویب سائٹ کا پتہ ہے parstoday.com/hi. واٹس ایپ پر ہمارا سمپرک نمبر ہے 0098-9035-06-5492. دوستو، اسی کے ساتھ یہ سبھا سماپت ہوتی ہے. محمد علی قمی اور ساتھیوں کو اجازت دیجیے. شبھ راتری. خدا حافظ. Thank you.